بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر. ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ہمارے آج کے پروگرام کا موضوع ہے یمن پر سعودی عرب کے ہوائی اور زمینی حملے. اس موضوع پر گفتگو کریں گے معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں. جی ناظرین، گزشتہ 26 ماہ سے یمن پر سعودی عرب کے ہوائی اور وحشیانہ حملے جاری ہیں. اس دوران بڑی تعداد میں یمن کے بے گناہ نیتے اور معصوم شہری شہید اور زخمی ہوئے، جبکہ یمن کی بنیادی شہری تنصیبات پوری طرح سے تباہ ہو چکی ہیں. اسکول، اسپتال، مساجد اور فیکٹریاں، کارخانے، غرض کچھ بھی اس غریب ملک میں نہیں بچا جسے سعودی عرب کے جنگی طیاروں نے نشانہ نہ بنایا. نہ صرف سعودی عرب بلکہ اس کے ساتھ شامل اس کے بعض اتحادی ملکوں کے طیاروں نے بھی یمن کی اینٹ سے اینٹ بجانے کی کوشش کی، لیکن یمنی عوام اپنے ملک کے دفاع اور اپنے تشخص اور اپنی شناخت کے دفاع اور اپنے ملک کی آزادی، خود مختاری اور عرضی سالمیت کے تحفظ کے لیے پوری طرح سے سینہ سپر ہیں. 26 مارچ سے اب تک سعودی عرب اور اس کے اتحادیوں کے ہوائی حملے یمنی عوام کے پائے استقلال میں لغزش نہیں لا سکے ہیں. چنانچہ ایران کا دورہ کرنے والے یمن کی اعلیٰ انقلابی کونسل کے وفد کے سربراہ نے کہا ہے کہ جب تک یمن کا ایک بچہ بھی زندہ ہے، جارح قوتوں کے خلاف جنگ جاری رہے گی. دوسری طرف سعودی عرب کے فرمانروا سلمان بن عبدالعزیز نے کہا ہے کہ یمن پر ہوائی اور زمینی حملے جاری رہیں گے. اس درمیان اطلاعات یہ ہیں کہ یمن کی فوج اور عوامی رضاکار فورس نے جنوبی شہر عدن کے اس ہوٹل پر جہاں فراری وزیر اعظم خالد بہا اور ان کی نام نہاد کابینہ کے ارکان موجود تھے حملہ کیا ہے، جس میں اس ہوٹل کی حفاظت پر مامور کم سے کم متحدہ عرب امارات کے کم سے کم 20 فوجی ہلاک ہو گئے ہیں. خبروں میں بتایا گیا ہے کہ سعودی عرب اور متحدہ عرب امارات کے ہیلی کاپٹروں نے متحدہ عرب امارات کے ہلاک ہونے والے اور زخمی فوجیوں کو عدن سے باہر منتقل کیا ہے، جبکہ خالد بہا جو کہ فراری اور مستعفی وزیر اعظم یمن کے، وہ اپنی نام نہاد کابینہ کے ارکان کے ہمراہ عدن سے فرار کر گئے ہیں. اس درمیان منصور ہادی نے جدہ میں ایک بار پھر سعودی عرب کے شاہ سلمان بن عبدالعزیز سے ملاقات کی ہے، جس میں ظاہر ہے کہ سعودی فرمانروا نے انہیں ایک بار پھر جھوٹی اور طفل تسلیاں دینے کی کوشش کی ہے. غافل اس بات سے کہ یمن کے عوام اب اپنے ملک میں ایسے غداروں کو آنے کی اجازت نہیں دیں گے جنہوں نے یمن کے عوام کے خون سے ہولی کو کھیلنے کے لیے سعودی عرب اور اس کے اتحادیوں کو دعوت دی ہے. ظاہر ہے کہ اگر دیکھا جائے تو آج جو کچھ بھی یمن میں تباہی اور بربادی ہو رہی ہے، وہ منصور ہادی جیسے اس ملک کے فراری اور مستعفی صدر اور ان جیسے غداروں کی وجہ سے ہے جنہوں نے اپنے ہی ملک پر سعودی عرب اور اس کے اتحادیوں کو حملے کی دعوت دی تھی. سوال یہ پیدا ہوتا ہے کہ اب 26 مارچ سے اب تک جو کہ 4-5 مہینے سے زیادہ کا عرصہ گزر چکا ہے، بلکہ کافی طولانی عرصہ ہو چکا ہے، تو سعودی عرب نے اپنے ان حملوں سے، ان وحشیانہ کاروائیوں سے حاصل کیا کیا ہے، اور دوسری طرف یمنی عوام کو اپنی اس استقامت کے دوران کیا ملا ہے اور کتنی کامیابی انہوں نے حاصل کی ہے. یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں. تو پہلے ملاحظہ فرمائیے ہمارے ساتھیوں کی ترتیب کردہ یہ رپورٹ.
یمن کے خلاف سعودی عرب اور اس کے اتحادیوں کی جارحیت کا سلسلہ بدستور جاری ہے، اور مشرقی صوبے مارب میں منگل کے روز ہونے والے شدید جھڑپوں میں کم سے کم 60 افراد جاں بحق اور 135 زخمی ہو گئے ہیں. صوبے مارب میں ایک فوجی ذریعے نے بتایا ہے کہ صوبے کے مختلف شہروں میں امریکہ اور آل سعود کے حمایت یافتہ یمن کے مستعفی اور مفرور صدر منصور ہادی اور انصار اللہ کے جوانوں کے درمیان دو روز کے دوران شدید جھڑپیں ہوئی ہیں۔ اس فوجی ذریعے کے مطابق المشجع اور سروہ کے علاقوں میں اس وقت بھی لڑائی ہو رہی ہے۔ اسی دوران سعودی جنگی طیاروں نے ایک بار پھر مغرب کے رہائشی علاقوں کو اپنی وحشیانہ بمباری کا نشانہ بنایا ہے۔ دوسری جانب یمن کی عوامی انقلابی تحریک انصار اللہ کے سیاسی دفتر کے سربراہ نے انتباہ دیا ہے کہ یمن پر حملے جاری رکھنے والے ملکوں کو اس جارحیت کا خمیازہ بھگتنا پڑے گا۔ انہوں نے کہا کہ آئندہ چند دنوں کے اندر یمنی فوج اور عوامی رضاکاروں کی جانب سے یمن کو جارحیت کا نشانہ بنانے والے ملکوں کو منہ توڑ جواب دیا جائے گا۔ ادھر ایمنسٹی انٹرنیشنل نے یمن میں جنگی جرائم کے ٹھوس شواہد پیش کرتے ہوئے سعودی حکومت کے لیے اسلحہ اور دیگر فوجی ساز و سامان کی ترسیل پر پابندی عائد کیے جانے کا مطالبہ کیا ہے۔ ایمنسٹی انٹرنیشنل کے جاری کردہ بیان میں کہا گیا ہے کہ اس کے پاس ایسے ٹھوس شواہد موجود ہیں جن سے پتہ چلتا ہے کہ سعودی عرب نے یمن میں جنگی جرائم کا ارتکاب کیا ہے۔ بیان میں کہا گیا ہے کہ رواں سال مئی سے جولائی تک کے عرصے میں سعودی عرب کے جنگی طیاروں نے صرف صوبہ صعدہ پر 13 بار خونی حملے کیے ہیں، جس میں کم سے کم 100 عام شہری شہید ہوئے ہیں، جن میں 55 بچے اور 22 خواتین شامل ہیں۔ اس رپورٹ کے مطابق سعودی حکومت کی وحشیانہ بمباری میں شہید ہونے والا سب سے کم سن بچہ 12 ماہ کا تھا، جس کی لاش اس کی ماں کے پہلو میں پڑی ہوئی تھی۔ اقوام متحدہ کے اعداد و شمار کے مطابق پچھلے 6 ماہ سے جاری سعودی حملوں میں 4,600 یمنی شہری شہید اور 14,000 کے قریب زخمی ہوئے ہیں۔ یمن کے مقامی ذرائع کا کہنا ہے کہ سعودی عرب اور اس کے اتحادیوں کی جارحیت میں مرنے والوں کی تعداد اقوام متحدہ کے جاری کردہ اعداد و شمار سے کہیں زیادہ ہے۔
جی ناظرین، آپ نے ہمارے ساتھیوں کی ترتیب کا دہ رپورٹ ملاحظہ فرمائی۔ چلتے ہیں سیدھے لندن اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور اور خاص طور پر مشرق وسطی کے امور کے ماہر جناب اعجاز حسین صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام۔
اعجاز صاحب، میں سعودی عرب کی زبان میں اس وقت کچھ کہنا چاہوں گا کہ سعودی عرب اور اس کے اتحادی یہ کہتے ہیں کہ ہمارے حملے جو ہیں وہ یمن میں باقیوں کے خلاف ہو رہے ہیں۔ میں آپ سے پوچھنا چاہتا ہوں کہ کیا شادیوں کی محفلوں میں شریک لوگ باقی ہیں؟ کیا 12 مہینے کا بچہ جو اپنی ماں کے پہلو میں شہید کر دیا گیا وہ بھی باقی ہیں؟
شکریہ۔ سعودی عربیہ کا جنگی جنون جو ہے، جو اب وہ پاگل پن کی حد تک بڑھ گیا ہے، اپنے گھر کے ڈومیسٹک ایشوز کو مینج کر نہیں پا رہا۔ وہ کرین کا ایکسیڈنٹ ہوا حج پہ، سٹیمپیڈ میں مارے گئے لوگ تقریباً 4,000 سے زیادہ تجاوز کر کے، جن کے حقائق کو تو چھپا رہے ہیں لیکن 4,000 سے زیادہ ڈیتھ ہوئی ہیں ان دونوں ایونٹس میں۔ اس پہ انکوائری ہو رہی ہے، عوام کی توجہ ہٹانے کے لیے آئے دن کوئی نہ کوئی نت نئی چیزیں گھٹتے رہتے ہیں، اور یہ میں اب کہوں گا یہ اب پاگل پن کے دورے ہیں۔ اور جب پاگل پن کے دورے پڑتے ہیں تو یا آپ اپنا دماغی توازن کھو بیٹھتے ہیں، یا آپ اتنے ذلیل و رسوا ہوتے ہیں کہ آپ کو پھر کچھ بھی نہیں، آپ سے سنبھلا نہیں پایا جاتا، اور آپ کا نام و نشان جو ہے انہی قوموں کی طرح ہو جاتا ہے جن قوموں کو بھلا دیا ماضی نے، ان کے کرتوتوں سے تباہ و برباد ہو گئیں۔ کچھ قومیں ہوتی ہیں، دیکھیں، ان کے لیے دشمنان ہوتے ہیں، ایکسٹرنل ہوتے ہیں، ان کے بیرونی دشمن ہوتے ہیں اور ان پہ اٹیک کرتے ہیں، لیکن بیرونی دشمن ان قوموں پہ اٹیک کرتے ہیں جن قوموں میں دم خم ہو۔ اب سعودی عرب جیسے ملک میں کیا دم خم ہو؟ اس کا دشمن تو کوئی اور ہے نہیں سوائے یہ کہ یہ خود اپنے دشمن ہیں، تو یہ اپنے وزن تلے دب کے امپلوڈ ہوتے جا رہے ہیں۔ ایک ٹائم آئے گا جب امپلوژن سے یہ قوم جو ہے، یہ قوم پوری طرح اپنی یہ سمجھ لیجیے خاتمے کی طرف خود بڑھ رہی ہے، اپنے دشمن یہ خود ہیں۔ اور اب دیکھیے، میں یہاں آپ کی توجہ جو دلانا چاہتا ہوں وہ اس طرف دلانا چاہتا ہوں کہ اتنا جنگی جنون ہے کہ یہ 6 گلف کوآپریشن کونسل کے ممبر کنٹریز ہیں، جن میں ایران جس میں آ جاتا ہے، کویت آ جاتا ہے، بحرین آ جاتا ہے، یو اے ای، قطر، عمان اور سعودی عربیہ۔ یہ 6 ملک جو ہیں ہر سال 80 ارب ڈالر کا اسلحہ خریدتے ہیں، یہ یونائٹڈ اسٹیٹس سے، برٹن سے، فرانس سے، جرمنی سے، اور جہاں جہاں سا ملے، اور یہاں سے اور اسرائیل سے بھی۔ اسرائیل سے تقریباً یہ 2.5 سے 3.25 ارب ڈالر کا سالانہ اسلحہ یہ خریدتے ہیں، یہ 6 گلف کا۔ اب کس کے خلاف یہ استعمال کریں گے؟ دشمن تو ان کا ہے نہیں، لیکن ایک بس وہ ایک ہے کہ جس طرح یونائٹڈ اسٹیٹس نے، نیٹو نے وار آن ٹیرر سٹارٹ کی ہوئی ہے، کنکاکٹڈ سی، فیبریکیٹڈ سی، ایک جعلی اپنی دھاک بٹھانے کے لیے۔ ایک تھریٹ دنیا کو دی ہوئی ہے ٹیررزم کی کہ ان کو دبا کے رکھا ہوا اپنی نیڈ اپنی ملٹرسٹک نیڈ جو ہے ان کو فلفل کرنے کے لیے بتانے کے لیے کہ ہم بچا رہے ہیں. تو اب دیکھیے وہ تو بڑی قومیں ہیں خرچ کرتی ہیں ان کی اکانومی اپنے ملکوں میں کچھ حد تک ڈیموکریسی ہے روٹی روزی ہر ایک کو ملتی رہتی ہے لیکن سعودی عرب جیسا ملک 29.5 جو ہے ملین کی آبادی تقریباً 3 کروڑ کی آبادی اور اس میں دیکھ لیں اس میں 2,95,00,000 لوگ جو ہیں وہ پریشان ہیں ان ملک ان کے کرتوتوں سے ان کی رولنگ ایلیٹ سے. 80 ارب ڈالر آپ جب خرچ کر دیتے ہیں اسلحہ خریدنے پہ وہ کہیں آپ نے لگانا بھی ہے. یہ لگائیں نا آپ اسرائیل کے خلاف یا آپ لگائیں نا جن کی ابھی اقصا پہ جنہوں نے قبضہ کیا سارا چھوٹے چھوٹے بچوں کو جو مار رہے ہیں یہ مارے کسی بڑے ملک کے ساتھ نبرد آزماؤں آپ کو مزہ چکھا دے کہ کیا ہوتا ہے. لیکن کیا ہے کہ دشمن ملے ہوئے ہیں اور چھوٹے چھوٹے یمن مل گیا سیریا مل گیا ان میں یہ بمباری کرتے پھر رہے ہیں. اور میں یہاں بتاتا چلوں ابھی ریسنٹلی مجھے بڑی حیرت ہوئی کہ بمباری کے نشانے جب یہ چوز کرتے ہیں ٹارگٹ کو چونکہ ان کے ہاں وہ کمانڈ اینڈ کنٹرول اور کمپیوٹر انٹیلیجنس یہ C4I جسے کہتے ہیں وہ تو ہے نہیں کو ملٹری ڈاکٹرین نہیں ہے. یہ وہی ہیں جو کہ سمجھ لیجئے نجد کے جو بدو تھے جو عبدالعزیز کی کمانڈ میں آ کے وہ دہشت گردی کر رہے تھے پچھلے 100 برس قبل انہی دنوں میں یہ وہی بدو ہیں آج ان کے ہاتھ میں وہ تلواروں کی بجائے یا وہ نیڈل گنز کی بجائے گھوڑوں کی بجائے ان کے پاس بکتر بند گاڑیاں ہیں چلانے والے ان کے پاس کامبیٹ ایئر کرافٹ ہیں اور ان کے پاس بندوقیں ہیں اور لیٹسٹ جو ویپنری ان کے پاس ہے لیکن چلا رہے ہیں. آج بھی ان کا دشمن وہی مظلوم وہی غریب طبقہ کے لوگ جو پیسفل شہری ہیں وہی ہیں اور اس وقت بھی جب یہی تھے. تو بتانا یہ دھاگ بٹھانا چاہتے ہیں دنیا پہ پریمپٹ کرنا چاہتے ہیں اور بتانا یہ چاہتے ہیں سگنل دینا چاہتے ہیں رشیا کو بھی اور سگنل دینا چاہتے ہیں ان ملکوں کو جو یونائٹڈ نیشنز میں جو انٹرنیشنل فورمز میں ان کی جو جارحانہ پالیسی ہے ملٹری کی پالیسی ان کی ہے ڈیفینس پالیسی فورن پالیسی جو سیریا میں جو یمن میں ہے جو عراق میں ہے ایران کے خلاف ہے اسرائیل کے حق میں ہے اس پالیسی کو جسٹیفائی کرنے کے لیے انہوں نے کوالیشن فورسز بنائی ہیں. مجھے حیرت بات اوقات ہوتی ہے جو 9 لوگ کوالیشن فورسز کا حصہ ہے نا انہیں دیکھیں کتنے کلاؤن اور کتنے فسیشس یہ مسکرے ملک ہیں. آپ دیکھیں سعودی عربیہ تو ہو گیا جی سی سی کے 6 کنٹریز تو آپ علیحدہ کر دیں عمان اس کوالیشن کا حصہ نہیں
جی جی
لیکن اس میں حصہ کون ہے جارڈن عبد الفتح سی سی جس کے اپنے ملک کو سنبھالا نہیں جس سے جا رہا اس میں جارڈن دیکھیں کہ اسرائیل نے ان کی 67 اور 73 کی جو لوٹے ہوئے ان کی جو آبادیاں تھیں ان کی زمین تھی وہ تو یہ لے نہیں سکے. تو اب یہ کس چیز کے یہ ہاشمائٹ ڈینسٹی چلا رہے ہیں یہ بھی کوالیشن کا حصہ ہیں. ان میں دیکھیے موروکو اب یہ فیض پہننے والے ٹوپیاں پہننے والے پھومنوں والی بھی جاؤ تم ٹوپیاں پہنو موج کرو تمہارے ملک جو ہیں یہ عیاشی کے اڈے ہیں ان میں ہالیڈے میکرز آتے ہیں یہ ٹورسٹ ریزورٹس ہیں آ کے وہ شراب پیتے ہیں یا منہ کالا کرتے ہیں اس سے تمہاری اکانومی کو ریونیو آتا ہے.
جی جیسا میں پھر حاضر ہوں گا آپ کی خدمت میں گفتگو بہت دلچسپ موڑ پہ آ گئی ہے. جی میں پھر حاضر ہوں گا آپ کی خدمت میں اس وقت اسلام آباد چلتے ہیں جہاں پر رابطے میں ہیں پاکستان کے سینئر طرز نگار جناب اظہر آبدی صاحب. السلام علیکم جناب.
وعلیکم السلام.
اظہر آبدی صاحب ان دنوں جب یمنی فوج عوامی رضاکار فورس زمینی کاروائیوں میں میدان جنگ میں پوری طرح سے سعودی عرب اور اس کی اتحادی افواج پر حاوی ہے تو ایسے میں آپ کو اطلاع یقیناً ملی ہوگی کہ یمن کے جو فراری وزیر اعظم تھے اور جو عدن میں آ گئے تھے ان کو دوبارہ جو ہے عدن سے فرار کرنا پڑا اور منصور ہادی بھی ظاہر ہے کہ وہ فی الحال جو ہے یمن سے فراری ہے تو اس نے سعودی عرب جا کر ایک بار پھر سلمان بن عبدالعزیز سے ملاقات کی. اس ملاقات میں سعودی بادشاہ نے کہا کہ ہم یمن پر اپنے حملے اور تیز کریں گے. اب تک جو حملہ کیا اس کو کیا ملا سعودی عرب کو اس میں اور اب اگر اور تیز کریں گے تو کیا حاصل کر لیں گے؟
دیکھیے جیسا کہ آپ نے بھی کہا کہ 26 مارچ سے کرائسس تو یہ اس سے بھی پہلے کا ہے لیکن 26 مارچ سے سعودی عرب نے یہ ایئر اسٹرائکس جاری رکھے ہوئے ہیں اور امریکی اسلحے کے بل بوتے پر مغربی اسلحے کے بل بوتے پر ایک پوری قوم پر ظلم و ستم کا ایک پہاڑ ہے جو نازل کیے ہوئے ہے. امریکن F-15 زیادہ تر یوز کر رہے ہیں بمبارڈمنٹ کے لیے. تو 26 مارچ اور آج آپ دیکھیں اکتوبر کا پہلا دن یہ 6 مہینے سے زیادہ بنتے ہیں اور سینکڑوں یہ وہاں پر کر چکے ہیں اور دنیا کا ورلڈ میڈیا لے لیجئے انالسٹ لے لیجئے ابھی بات بھی ہو رہی تھی ये वहाँ पर कुछ हासिल नहीं कर इसके यहाँ पर वहाँ पर इन्होंने अस्पतालों पर बमबारी की है, यूनिवर्सिटी पे बमबारी पिछले दिनों की है, स्कूलों कॉलेजों में बमबारी की है, और जो प्राइवेट काम जहाँ पर होता है फैक्ट्रीज में वहाँ पर बमबारी की है, और कोई तकरीबन 7-8 हज़ार के करीब लोग जो हैं वो शहीद हो चुके हैं, जिनमें सिविलियन की बहुत बड़ी तादाद है, और दुनिया का कोई काबिले जिक्र इदारा नहीं है जिन्होंने सऊदी अरब के जुर्मों सितम की रिपोर्ट ना दी हो। आप अक़वामे मुत्तहिदा उनके सेक्रेटरी जनरल ले लें, उन्होंने इंतहाई पिछले दिनों तशवीश का इजहार किया कि सिविलियन और बच्चे मारे जा रहे हैं। आप वर्ल्ड फूड प्रोग्राम ले लें, उनके डायरेक्टर ने पिछले दिनों कहा कि तकरीबन इस वक्त जो यमन है इसकी 80% आबादी को फूड सिक्योरिटी मैसर नहीं, यानी फूड सिक्योरिटी का मतलब यह है कि उन्हें ये मालूम नहीं कि अगले वक्त या नहीं मिलेगा। हम लोग जो तज्जियाकार हैं, जो तज्जियों के बायस या अपडेट रहने की वजह से ये हालात पढ़ते रहते हैं और तज्जिये की वजह से हमारा ध्यान उधर होता है, लेकिन जब हम आजकल मैं देख रहा था ताज़ा तरीन सूरत हाल, तो हमारा दिल भी खून के आंसू रोने लगता है कि किस तरह फैक्ट्रियों पे बमबारी करके निहत्थे मजदूरों को सिविलियन को मारा गया, और किस तरह उनकी बच्चों की नौजवानों की स्टोरीज छप रही हैं आलमी मीडिया में कि वो दिन को काम करने गए थे फैक्ट्री में, फैक्ट्री समेत वो दफन हो गए, और जब 3-4 दिन बाद वहां पर मीडिया पहुंचा, आलमी दराय ब्लॉक के लोग पहुंचे, तो उस फैक्ट्री से धुएं बुलंद हो रहे थे और जो वहां पर मजदूर काम कर रहे थे वो उनकी लाशें कोयले की तरह हो गई थी, और उनको ऐसे बाहर निकाला गया जैसे कोयले की काम से कोयला निकाला जाता है, और उनमें बच्चे भी थे, नौजवान भी थे। तो सिवाय सऊदी अरब ने वहां की सिविलियन आबादी खासतौर पर बच्चों को, नौजवानों को, बीमारों को, उनको मारने के अलावा और पूरे यमन के जो इंफ्रास्ट्रक्चर है के अलावा और कुछ हासिल नहीं किया। ग्राउंड पर जो सिचुएशन है वो उसी तरह है, तो उसका सदर हो, वजीर आजम हो, ये एक फरारी की हैसियत से, जैसे आपने अभी भी कहा, वो होटल टू होटल और जगह से जगह वो तब्दील कर रहे हैं, और उस इस्तेकाम होना चाहिए था जो वहां की अपनी आवाम की उमंगों के मुताबिक हुकूमत होनी चाहिए थी, उसका दूर तक नामो निशान नहीं है। तो अभी ये और क्या तेज करेंगे, इससे ज्यादा और क्या करेंगे, ये F-15 बॉम्बर से बम्बार्डमेंट कर रहे हैं, पूरे अपना इन्होंने असला वहां पर झोंक दिया है, और एक गरीब मुल्क 2.6 करोड़ की आबादी का मुल्क है जिसका इंफ्रास्ट्रक्चर दुनिया के जो पुअरेस्ट इंफ्रास्ट्रक्चर्स है उनमें से है, इसको डेजर्ट कंट्री कहा जाता है, उस पे इन 8-10 मुल्कों के कोलिशन ने जो अरबों डॉलर का असला सारा साल खरीदते हैं उसमें झोंक दिया है, और जो ग्राउंड रियलिटी है वो ये है कि वहां की अवाम जो है वो, अगर कुछ अवाम सऊदी अरब के किसी वक्त हक में होंगे भी तो अब पूरी अवाम वहां के खिलाफ है, तो तेज करने से जुल्मों से तम
बहुत शुक्रिया आपका आजर आब्दी साहब,
रियलिटी ज्यादा
जी, बहुत शुक्रिया, मैं फिर हाजिर हूँ। इस वक्त चलते हैं कराची स्टूडियो, यहाँ पर मौजूद हैं पाकिस्तान के बुजुर्ग और सरकर्दा तर्ज़ निगार प्रोफेसर शमीम अख्तर साहब। अस्सलाम वालेकुम जनाब। प्रोफेसर शमीम अख्तर साहब, दुनिया या यूं कहा जाए कि इलाके की 9 ताकतें एक गरीब मुल्क के अवाम पर 26 मार्च से बम बरसा रहे हैं, लेकिन उस गरीब मुल्क के अवाम यानी यमन के अवाम पूरी तरह से इस्तकामत और साबित कदमी का मुजाहरा कर रहे हैं। तो 26 मार्च से अब तक अगर आप तज्जिया करें तो इस जंग में जीत किसकी हुई है और हार किसकी हुई?
देखिए, सबसे बड़ी बात तो यह है कि बिला इश्तियाल एक मुल्क के अंदरूनी मामले में 9 मुल्क दंदना के चर दौड़े, ये नंगी जा रही थे जैसे कि जंग अजीम से पहले हुआ करती थी। उसके बाद कवानीन बदल किए गए और अक्वा मुत्तहिदा की शिक 51 में साफ लिखा है कि दिफा के माने ये हैं कि जब तक के आपकी सरजमीन पे वाकईतन कोई हमला ना हो उस वक्त तक आप ताकत का इस्तेमाल नहीं कर सकते। इस एतबार से अगर देखा जाए तो تو سعودی عرب نے اور اس کے جتنے حوارین ہیں متعرب امارات، قطر، کویت، ان کی ویسے حیثیت کیا ہے ملکی حیثیت سے؟ انہیں تو تلواڑے کہا جانا چاہیے، یہ صحیح معنوں میں ریاست بھی نہیں ہے. ریاست تو ایک جدید خطوط پہ منظم ہوتی ہے، اس میں ایک آئین ہوتا ہے، اس کا جانشینی کا ایک طریقہ متعین ہوتا ہے، اس میں عدالت آزاد ہوتی ہے، انتظامیہ پہ پابندی عائد کی جاتی ہے، مقننہ ہوتی ہے جو قانون بناتی ہے. یہاں کیا ہے؟ انہوں نے جو مجلسیں بنائی ہوئی ہیں وہ بالکل کرزم قرار دی جاتی ہیں، ان کا قانون بنانے کی کوئی حیثیت نہیں ہے، بادشاہ جب چاہے اس کو کلزم قرار دیتا ہے. تو یہ تو ہیں عہد وسطیٰ کی باقیات. ہاں، اس زمانے میں اس قسم کے حملے ہوا کرتے تھے. یہ ننگی جارحیت ہے. اور اگر آپ ملاحظہ کریں تو نورمبرگ چارٹر جس نے قانون جنگ متعین کیا تھا، اس میں یہ ہے کہ خواہ کسی بھی ملک کا سربراہی کیوں نہ ہو، اگر وہ بلا اشتعال کسی ملک پہ حملہ کرتا ہے، یہ فیصلہ ہے جس کا میں عرض کر رہا ہوں، اسی منشور پہ مبنی ہے، بلا اشتعال کسی ملک پہ حملہ کرتا ہے یا کسی ملک کے خلاف سازش کرتا ہے جنگ کرنے کی اور جارحیت کی ابتدا کرتا ہے، پہل کرتا ہے اس میں، اور انسانیت سور مظالم کرتا ہے. انسانیت سور مظالم سے مراد ہے غیر متحاربین کا قتل عام، غیر ضروری طور پہ طاقت کا استعمال. چنانچہ اگر اس روشنی میں اگر آپ دیکھیں تو سعودی عرب اور اس کے جتنے حوارین ہیں سب کے سب اسے پورے اترتے ہیں. اب آپ دیکھیں ان کا ایک حلیف عمر البشیر ہے، اس نے بھی کچھ فوج بھیجی ہے اپنی، سنتے ہیں، اس کو تو بین الاقوامی تعزیرات عدالت ہے آئی سی سی، اس نے ان کے خلاف وارنٹ گرفتاری جاری کر رکھا ہے اور ان پہ نسل کشی کا الزام ہے اور جنگی جرائم کے خلاف فرض عائد کی گئی ہے. وہ افریقہ میں تھے تو افریقہ کی عدلیہ حکم اس نے جاری کر دیا کہ انہیں گرفتار کر کے مقدمہ ان پر چلایا گیا، لیکن اس سے پہلے ہی ان کے کان میں بھنک پڑ گئی، وہاں سے فرار ہو گئے. چنانچہ اب یہ کہیں بھی جائیں تو کوئی بھی حکومت ان کو گرفتار کر سکتی. اسی قسم کے اس سے کہیں زیادہ سنگین مظالم پہ انہوں نے کلسٹر بم استعمال کیے ہیں. کلسٹر بم کو 116 سے زیادہ ریاست اجتماعی معاہدے کنونشن کے تحت اس کو ممنوع ہتھیار قرار دیا ہے. ظاہر ہے اس پہ ان تمام ریاستوں میں سے کسی نے دستخط نہیں کیے، نہ امریکہ نے دستخط کیے، لیکن اس کے معنی یہ نہیں ہے کہ اس کا اطلاق ان ریاستوں پہ نہیں ہوگا، کیونکہ اب یہ قانون بن چکا ہے. امریکہ نے کلسٹر بم سعودی عرب کو دیا. اب آپ ملاحظہ کیجئے، کیا سعودی عرب میں کوئی صنعت ہے، کوئی اسلحہ بنتا ہے، کوئی ایسی فیکٹری ہے جس میں کیمیابی بنتا ہو، اسلحہ بنتا ہو، ہوائی جہاز بنتے ہوں؟ ایسا کچھ نہیں نا سعودی عرب میں. تو یہ اسلحہ امریکہ نے دیا، امریکہ نے معاونت کی ہے جنگی جرائم میں، لہٰذا امریکہ بھی برابر کا شریک جنگ میں. چنانچہ نورس کے علاوہ بعد میں قوانین، مثلا جنیوا کنونشن، جنیوا کنونشن یکم، جانا کن دوم، جانا کن سوم، جانا کن چہارم، اور اس کے بعد اس کے اضافی پروٹوکول جو 1977 میں منظور کیے گئے تھے. تو 1977 میں پہلا اضافی پروٹوکول ہے، اس کے مطابق اگر کوئی ملک کسی ملک میں حملہ کر رہا ہو، خواب و باغیوں ہی سے متصادم کیوں نہ ہو، تو فریقین متعاربین دونوں قانون جنگ کے پابند ہیں. مثلا جارحیت بذات خود ایک بہت بڑا سنگین جرم ہے. سعودی عرب نے دیکھیے کہ انسانی حقوق کو پامال کیا ہے، انسانیت کا خون کیا ہے. مثلاً انہوں نے دیکھیے ابھی 28 ستمبر کو انہوں نے مقام ایک حملہ کیا، ایک تقریب پہ، شادی کی، شادی کی تقریب کے لوگوں کو تو آپ متحارب نہیں کر سکتے، 40 آدمی مار دیے. اس کے بعد انہوں نے اگست میں ایک پانی بوتل میں پانی بھرنے والی فیکٹری تھی، اس پہ انہوں نے حملہ کیا اور اس میں 17 آدمی مار دیے. اس کے بعد انہوں نے موقع میں بجلی گھر پہ حملہ کیا، اور وہ بھی کہاں، بجلی گھر پہ نہیں، وہ بھی جرم تھا. انہوں نے بجلی گھر میں کام کرنے والے جو کارکن ہیں، مزدور ہیں، ان کی رہائش گاہ پہ حملہ کر کے انہوں نے 35 افراد کو قتل کر دیا. اتنا حدیدہ میں ایک ڈیری پلانٹ تھا جسے ملک پلانٹ اب کہتے ہیں، वहाँ इन्होंने हमला करके 35 आदमियों को मार दिया। और तो और इनके माविन जो हैं अलकायदा हैं, अलकायदा को आप मालूम है कि आमादगाह इसकी यमन था, और इन्होंने अंसारुल्लाह ने अलकायदा से यमन की सरजमीन को पाक किया था। अब जबकि इन्होंने हमला कर दिया है तो एक तरफ तो अलकायदा अंसारुल्लाह के ख़िलाफ़ दहशतगर्दी का इतिकाब कर रहा है, और दूसरी तरफ ये सारे के सारे नौ मिल के, और इन्होंने पाकिस्तान को भी ब्लैकमेल करने की कोशिश की कि इस जंग में शरीक हो, लेकिन पाकिस्तान के पार्लियामेंट हुकूमत को लगा
जी। प्रोफेसर साहब बहुत शुक्रिया आपका, बहुत शुक्रिया
शरीफ साहब के जो भी हों, लेकिन पाकिस्तान की अफवाज और पाकिस्तान की आवाम यमन में मदाखलत नहीं करना चाहती।
बहुत शुक्रिया आपका जी। नाज़रीन हमारी गुफ्तगू जारी है मौजूद मेहमानों से। आपने मेहमानों से सुना कि सऊदी अरब के जो वहशियाना हमले हैं ये जंगी जराइम हैं और जंगी जराइम के ज़ुमरे में आते हैं। चुनांचे अक़वामे मुत्तहिदा हो या दीगर आलमी अदारा हो या एमनेस्टी इंटरनेशनल की भी रिपोर्ट आई है कि ये जो कार्रवाई जो इकदाम जो वहशियाना हमले हो रहे हैं ये जंगी जराइम हैं। ज़ाहिर है कि जब जंगी जराइम हैं, अक़वामे मुत्तहिदा भी तशवीश का इजहार कर रही है कि बच्चे ख़वातीन बूढ़े सिन रसीदा लोग मारे जा रहे हैं, आम शहरियों पर बमबारी हो रही है, रिहायशी इलाके तबाह हो रहे हैं, तो अक़वामे मुत्तहिदा हो या एमनेस्टी इंटरनेशनल की जो रिपोर्ट है उसकी बिना पर दीगर जो आलमी इदारों वो क्यों खामोश तमाशाई बने बैठें, सिर्फ ज़बान से कहते हैं, अमल से क्यों नहीं? अगर कोई ऐसा मुल्क एक शख्स का भी कत्ल का मुर्तकिब होता है जिसकी फ़िक्र अमेरिका के फिक्र से मुतसादिम होती है तो शायद आज सलामती कौंसल और दीगर जो आलमी इदारे हैं उस मुल्क के ख़िलाफ़ करारदाद पास कर चुके होते, लेकिन सऊदी अरब के ख़िलाफ़ ऐसा क्यों नहीं हो रहा है? यही सवाल मैं करना चाहूँगा एजाज साहब से। एजाज साहब बज़ाहिर लंदन में इस वक्त हमारा रब्ता नहीं है। अगर अजहर काजमी साहब आबदी साहब ने हमारा ये सवाल सुना इस्लामाबाद में, अजहर आबदी साहब, तो उनसे मैं जवाब चाहूँगा।
जी, जो आपने भी सवाल किया, मैं खुद एक आदमी मीडिया में एक हेडिंग पढ़ रहा था, अ वॉर दैट इज फॉरगॉटन, यानी एक जंग के जिसको भुला दिया। अब भुलाने से मुराद यही है कि जिस से गफलत बरती गई। मैंने जैसे भी अपनी पिछली गुफ्तगू में कहा था कि कोई शायद एक भी इदारा अहम ऐसा नहीं है कि जिसने तशवीश का इजहार ना किया हो। वर्ल्ड फूड प्रोग्राम है, जैसे मैंने कहा कि उसने ये कहा है कि 80% लोगों को फूड सिक्योरिटी इस वक्त यमन में नहीं है, और तकरीबन उसकी आधी आबादी ऐसी है कि जिसको ठीक तरीके से खाना मैसर नहीं है। इसके अलावा वहाँ पर तबाह हो चुके हैं कॉलेजेस, स्कूल्स तबाह हो चुके हैं, यूनिवर्सिटीज तबाह हो चुकी हैं, अस्पतालों की हालत बहुत बुरी है, और जो यूनाइटेड नेशन का बच्चों से मुतालिक इदारा है उसने भी ये कहा है कि इस वक्त सैकड़ों बच्चे जो हैं वो शहीद हो चुके हैं, 500 से 1000 के दरमियान ये तादाद बताई जाती है। आप ये देखिए कि शाम में भी बहुत बड़ा क्राइसिस है, यकीनन बहुत बड़ा क्राइसिस है, और वो भी ये जो आलमी इस्तेमाली ताकतें हैं और इसराइल है और ये गल्फ स्टेट्स हैं, उन्हीं की साजिशों की आमाजगा है। लेकिन वहाँ से जब रेफ्यूजी हैं ये यूरोप के मालिक में, तो वहाँ जो बच्चे जो हैं और जो वहाँ पे जुल्म हो रहे हैं उसको किसी हद तक दिखाया जाता है, लेकिन बिल्कुल ऐसे ही मजालिम यमन में सऊदी हुकूमत और उसके जो अलायद हैं, जो आपने भी कहा कि 10 के करीब मुसलसल वहाँ पर बमबारी कर, इसी किस्म के जराइम वहाँ हो रहे हैं, लेकिन दुनिया ने बिल्कुल आंखें गोया मूंद रखी हैं। उसकी वजह यही है कि दुनिया की जो इस्तेमाली ताकतें हैं, वैसे तो मीडिया जैसे आपका मीडिया है, दीगर मीडिया, वो इन जो मजालिम वहाँ पर हो रहे हैं उन्हें आश्कार कर रहा है, लेकिन जो इस्तेमाली ताकतें चाहती हैं कि जब तक कि वहाँ हदफ हासिल ना हो जाए, सऊदी अरब की हुकूमत के खिलाफ कोई करारदाद ना आए या आलमी मीडिया में इसको बहुत ज़्यादा उजागर ना किया जाए। लेकिन क्योंकि अब आलमी मीडिया, इसमें कोई शक नहीं कि सिहोनी शिकंजे में इस वक्त जकड़ा हुआ है, लेकिन बहरहाल बहुत से ऐसे टीवी चैनल्स हैं कि जो आज़ाद भी हैं, और दुनिया तक अब क्योंकि दुनिया ग्लोबल विलेज वाकई हो गई है और मीडिया और इंफॉर्मेशन टेक्नोलॉजी फैल गई है, तो बहुत ज़्यादा ये बात फैल रही है, और दुनिया के अवाम और जिस तरह से ब्रिटेन में मुजाहरे हो रहे हैं और जिस तरह से अमेरिका में इंटेलेक्चुअल क्लास जो है वो अपनी हुकूमत की जो ये नाइंसाफी है उन पर आवाज़ बुलंद कर रही है, तो ये बात अब लाइम लाइट में आ रही है, और मुझे नहीं लगता कि ज्यादा अरसा इस जुल्म को दुनिया जो है वो बिल्कुल इसी तरह के मुंदे रखे। मुझे अमेरिकन प्रेसिडेंट ओबामा का भी 2-3 रोज पहले एक तकरीर में उन्होंने ये कहा कि ताकत और पैसे के बलबूते पर नहीं किया जा सकता। ये तो आलमी मीडिया में बहुत बड़ी हेडिंग के तौर पे खबर आई, और उसकी मिसाल ओबामा ने ये कहा कि हम इराक की देते हैं, इराक में हमने बहुत पैसा खर्च, हमने ताकत की इस्तेमाल की, लेकिन हम अपने जो अजायम है वो हासिल नहीं कर सके। तो अगर करारदादें अभी पेश नहीं भी हो रही, लेकिन मैं इतना अर्ज जरूर करूंगा कि जितने इदारों के मैंने नाम लिए, यूनिसेफ है, यूनेस्को है, खुद यूनाइटेड नेशन के सेक्रेटरी जनरल है, वर्ल्ड फूड प्रोग्राम है, उनके जो डायरेक्टर्स हैं, उदेदार हैं, वो मजालिम को किसी हद तक उजागर कर रहे हैं। वहां फूड से
बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका जी।
बॉर्डमेंट से मुतालिक, वहां पर शहादतों से मुतालिक ये बातें सामने आ रही हैं, और मेरा ये ख्याल है कि जो जो वक्त आगे बढ़ेगा आलमी ताकतों पर अपनी आवाम का भी, मीडिया का भी, और मुसलमान आवाम का भी दबाव यकीनन बढ़ेगा।
जी एक बार फिर चलते हैं लंदन स्टूडियो, उम्मीद है कि इस वक्त रब्ता हमारा बरकरार हो गया होगा। एजाज हुसैन साहब मौजूद हैं। एजाज साहब, अभी अलकायदा का जिक्र आया शमी मख्तर साहब की गुफ्तगू में, आप देखें कि अलकायदा और दाइश के खिलाफ एक इत्तेहाद बना है अमेरिका की क्यादत में, नाम नहाद इत्तेहाद, जिसमें 40 मुल्क शामिल है और उसमें सऊदी अरब भी शामिल है। एक तरफ तो दाइश और अलकायदा के खिलाफ इत्तेहाद है और उसकी जंग की बात हो रही है, और दूसरी तरफ यमन में जहाँ से यमन की अवामी फोर्सेज ने अलकायदा को निकाल बाहर किया था, अब वहीं दोबारा दाइश और अलकायदा को दोबारा सऊदी अरब की तरफ से जो है वो हिमायत हासिल हो रही है। उन्हें असले दे के वहाँ भेजा गया, मारिब जैसे सूबों में पूरी तरह से जो है उनकी हमायत की जा रही है, और ये मारिब के एक इलाके में और अदन के बाद इलाकों में अलकायदा और दाइश का कब्ज़ा भी हो गया। तो ये कैसा इत्तेहाद और दाइश के खिलाफ एक कैसी जंग है?
I cannot hear him. आपकी मुझे आवाज़ नहीं आई, मैं बिल्कुल कुछ नहीं सुन सका।
अब आ रही है, अब इस वक्त मेरी आवाज़ पहुंच रही है आप तक? मैं ये आपसे पूछना चाहता हूं कि एक तरफ तो सऊदी अरब उस इत्तेहाद में शामिल है 40 मुल्कों की जिसकी सरपरस्ती अमेरिका कर रहा है दाइश और अलकायदा के खिलाफ, दूसरी तरफ यही सऊदी अरब जो है वो यमन में अलकायदा और दाइश को पूरी तरह सपोर्ट कर रहा है यमनी आवाम के खिलाफ, तो ये इत्तेहाद किस काम का और काहे का?
ये देखिए, इससे बात काफी आगे जा चुकी है। आपने भी देखा होगा कि अभी आज कल में एक रिपोर्ट आई है जो एफबीआई जो अमेरिकन है उसने एक ढोंग रचाया है कि जी कुछ रेडियो एक्टिव मटेरियल पकड़ा गया है एफबीआई के एजेंट्स ने किसी मोल्डोविया के किसी जो है रोग ट्रेडर्स की जो है फ्रेट में से। अब ये देखें, इस वक्त मैं आपको बताऊं, 2 हफ्ते हो चुके हैं सऊदी अरेबिया का एक 10 रुकनी हाई पावर डेलीगेशन जो है वो जाके बैठ गया है यूनाइटेड स्टेट्स में जीओपी के पास, ग्रैंड ओल्ड पार्टी जिसे रिपब्लिकन पार्टी कहा जाता है, वो उनके साथ 1 साल काम करेगा। बेंद्र बिन सुल्तान जो है बदनाम ज़माना, जो उनका जो तकरीबन कोई 2 दहाई एम्बेसडर रहा यूनाइटेड स्टेट्स में सऊदी अरेबिया का, वो फिर उसे जॉब मिल गया कि जाओ और रिपब्लिकन्स के उन हॉक्स के साथ काम करो, और उनके साथ 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 अमेरिकन इसराइल पब्लिक अफेयर्स कमेटी के लोगों के साथ काम करो, और इस चीज़ पे काम करो कि डेमोक्रेट्स जो हैं वो इलेक्शन जीत ना पाएं, और अरब वोट का जो स्विंग है जो 6 मिलियन से ज़्यादा है वो ज़्यादा उसकी मेजॉरिटी जो है वो रिपब्लिकन्स के हक में जाए, और वजह क्या होगी और मुद्दा क्या होगा और इनका क्या मतमा नज़र होगा, वो ये होगा, हालिया जो 14 जुलाई को न्यूक्लियर अग्रीमेंट साइन जो कॉम्प्रिहेंसिव ईरान के साथ किया, उसकी वो शिकें जहाँ कंडीशंस और शरायत लगी हैं कि किन किन शरायत पे अगर ईरान से क्या हो जाएगा तो हम दोबारा इसको रिवोक कर देंगे, ख़त्म कर देंगे इसको, कैंसिल कर देंगे इस माहदे को, इस नुक्ते पे वो काम कर रहे हैं, और $100 मिलियन का बजट सेंक्शन किया है किंग सलमान ने इसके लिए कि ये खर्च करो साल में, लॉबिंग करो और मेक श्योर करो कि तुम्हारे वोट से जो है रिपब्लिकन्स ही पावर में आते हैं, और जो ही वो पावर में आ जाएंगे तो न्यूक्लियर। अब इसको लिंकअप कहाँ करते हैं? ये हमेशा नेगेटिव और मनफी सोच के हामी रहे हैं सऊदी अरेबियन जो हैं। अब ये जो स्टंट आया है कि रेडियो एक्टिव मटेरियल जो है 10 किलोग्राम का वो मिला है, और ये पांचवीं दफे मिला है पिछले चार बरस में 2011 से। और इसके पीछे आप देखें बड़ा इंटरेस्टिंग सिचुएशन है, इस वक्त रशिया पे इकोनॉमिक पाबंदियां भी हैं, रशिया पे यूक्रेन की वजह से यूनाइटेड स्टेट्स की भी बहुत ज़्यादा पाबंदियां हैं, और एक स्टेज पे एक लिहाज से ये एक कोल्ड वॉर का एक नया चैप्टर फिर स्टार्ट हो गया है। अब इस लिहाज से रशिया को बैकफुट के करने के लिए कि रशिया के नेचुरल रिसोर्सेज चाइना की हाई टेक्नोलॉजी के साथ मिलके एक इनकलाब ना बरपा कर दें जहां अमेरिका का कद भी कम हो जाए, यूरोपियन यूनियन का कद भी कम हो जाए और नया ब्लॉक खड़ा हो जाए, ईरान जो है ईरान भी उसमें आ जाएगा और पाकिस्तान आ जाएगा। अब इसमें इन्होंने क्या करना है, इन्होंने ये रेडियो एक्टिव जो 10 किलोग्राम का जो इन्होंने पकड़ा है जाली, अब ये करेंगे। अब रेडियो एक्टिव इतना आसान तो है नहीं है, मेरी रिसर्च डॉक्टरल रिसर्च मेरी न्यूक्लियर डिसआर्ममेंट में है तो मैं बता सकता हूँ आपको कि ऐसे नहीं है कि एक बाल्टी रेडियो एक्टिव मटीरियल की ले ले कोई या एक कनस्तर उठा के ले जाए उससे बॉम्ब बना के बंदों को मार दे। ये एक बड़ी प्रिलिमिनरी बेसिक चीज़ होती है डेवलपमेंट, इससे आगे जाके बड़े साल लगते हैं जाके न्यूक्लियर बॉम्ब को बनाना और ब्रीफ केस में लेके आपने नहीं चलना होता। इसके लिए आपको डिलीवरी सिस्टम चाहिए, आपके लिए एयरक्राफ्ट चाहिए, आपको मिसाइल चाहिए आपको। तो ये मैं आपको बताना चाहूँ कि ये एक स्टंट इन्होंने खेला है। मेरी जो इसमें अंडरस्टैंडिंग ये है कि मे बी अगले चंद महीनों में आकर ये इस रेडियो एक्टिव मटेरियल को बेस बना के ये कहीं इसमें ड्रैग ईरान को भी ना कर दें कि नहीं 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 अभी चूंकि रशिया का पकड़ा गया है तो न्यूक्लियर पार जो न्यूक्लियर डेवलपमेंट का एजेंडा हम टॉप पे लेके आ जाते हैं और वो जो शिकें जो हैं वो पहले और फिर इलेक्शन जब होता है यूनाइटेड स्टेट्स में नवंबर तक तब तक इतना लावा गर्म कर दें कि उस वक्त पब्लिक ओपिनियन बिल्कुल स्विंग हो जाए नवंबर 2016 के इलेक्शन में रिपब्लिकन्स के हक में और वो जो ही आए वो 3-4 माह 6 माह के बाद इस मुआहदे की तनसीख की तरफ बढ़ने शुरू कर दें। लेकिन डर्टी रोल प्ले क्या करेगा सऊदी अरब इसमें, और सऊदी अरब कोशिश करेगा कि इस तरह की चीज़ें रेडियो एक्टिव का नाम देके किसी मोलदेविया से रोमानिया से किसी कंट्री को भी पकड़ के या इनके अभी जो दाइश में जो आईएसएल में जो काम लोग कर रहे हैं कोकेशियन रिपब्लिक के जो लोग काम कर रहे हैं आर्मेनिया के जो काम कर रहे हैं जो आके तनख्वाहें लेते हैं सऊदी अरब से उम्रे और हज के बहाना बना के उधर जाके इनकी इंटेलिजेंस से। तो अब मैं क्या देख रहा हूँ ये ना हो कि अगले चंद महीनों में कोई बहुत बड़ा ये समझ लीजिए कि फ्रेट पकड़ लें केमिकल वेपन्स का और ये सोचें कि केमिकल वेपन्स हम दे दें आईएसएल को ताकि वो जो है हूसीज को भी जो कि लेजिटिमेट फ्रीडम फाइटर हैं प्रो डेमोक्रेसी एक्टिविस्ट हैं वहां के और पॉलिटिकल पार्टी हैं वहां की यमन की लेजिटिमेट पार्टी उनके कॉन्स्टिट्यूशन के मुताबिक कि उस पर ला के मुद्दा डालें उनको डिस्ट्रॉय करें और
साथ
इराक में सीरिया में इनमें दोबारा से मुसलत हो जाएं।
बहुत शुक्रिया आपका। चलते हैं एक बार फिर कराची जहाँ पर मौजूद हैं प्रोफेसर शमीम अख्तर साहब। हमारे मेहमानों की गुफ्तगू जाहिर है कि बड़ी अच्छी सिमत जा रही थी लेकिन वक्त धीरे धीरे हमारा ख़त्म हो जाता है तो गालिबन ये आखिरी सवाल होगा इस प्रोग्राम का प्रोफेसर शमीम अख्तर साहब से। प्रोफेसर साहब आप देखें कि हवाई हमला बेशक उसने यमन में तबाही मचाई बर्बादी मचाई खून की नदी बहाई बेगुनाह नियत थे मासूम शहरी मारे गए और अभी भी मारे जा रहे हैं और जैसा कि सलमान बिन अब्दुल अजीज़ सऊदी अरब के बादशाह ने कहा कि हमले और तेज़ होंगे लेकिन जब हम ज़मीन पर आते हैं तो ये देखते हैं कि सऊदी अरब हो या मुत्तहिदा अरब अमारात या उसके दीगर इत्तेहादी उनको बुरी तरह शिकस्त का सामना करना पड़ा है और यमनी फ़ौज और अवामी रजाकार फोर्स सऊदी अरब की सरहदों के अंदर अपना दिफा करते हुए पहुँच गई जीजान और असी जैसे इलाकों पर सऊदी फौजी अड्डों पर उन्होंने कब्जा कर लिया है। अगर ये सूरत हाल जारी रहती है जैसा कि अवामी फ़ौज के एक आला अहदेदार ने कहा कि आइंदा चंद रोज़ में जो है वो इत्तेहादी अफवाज को जो सऊदी अरब की इत्तेहादी अफवाज उन्हें इंतहाई सख्त और मुँह तोड़ जवाब दिया जाएगा तो जो ज़मीनी जंग है इसका आप जो है वो मंजरनामा कैसा देख रहे हैं?
लेकिन अब यह एक तजुर्बा है तारीख का और मुशाहिदा भी है कि हमला आवर और वो भी गैर मुल्की जब हमला करता है तो मुकामी आबादी उसके खिलाफ अशुद उठ खड़ी होती है और अगर उनमें इख्तलाफात भी होते हैं तो इख्तलाफात वक्ती तौर पे वो ख़त्म करके मुत्तहिद होके और सफारा हो जाते हैं और बिलाकर उनको निकाल देते हैं। ऐसी कई मिसालें हैं तारीख में, आप देखें नेपोलियन जिस तरह से रूस पे हमलावर हुआ था और मॉस्को के दरवाजे तक पहुंच गया था लेकिन उसके बाद आप देखिए रूस की कौम बेदार हुई और उसने बर्फ़ में दफन कर दिया जिंदा दरगोर कर दिया नेपोलियन की सारी फौज को और हिटलर ने अपनी टेक्नोलॉजी के बलबूते पे हमला किया और वो भी बहुत करीब तक पहुंच। आप देखिए लेनिनग्राद में जिस किस्म का दफा हुआ था, मैं तो समझता हूँ कि उसकी मिसाल हमें या तो वियतनाम में मिलती है या हमें इस वक्त यमन में मिल रही है। मैं इस वजह से यमन के बारे में कहूँगा कि एक पसमानदा गरीब और निहत्था मुल्क है, उसके पास सिर्फ अज़्म है, हुब्बुल वतनी है और आज़ादी की एक उमंग है जिसको बाकी रखना। ये कौम का सबसे बड़ा हथियार हुआ करता है और जाहिर सी बात है कि कदीम तरीन मुल्क है, महजब तरीन मुल्क है। ये तो कबल मसीह से यहाँ ऐसी ऐसी तहजीबें रही हैं कि दुनिया में उस वक्त तक रहन सहन का कोई तरीक़ा ही नहीं मालूम था। और इस्लाम को भी लबैक सबसे पहले यमन ने कहा है और बड़े साहबा कराम यमन से ताल्लुक़ रखते थे। तो यमन की एक ऐसी तारीख है। अब आप देखें कि जब नासिर ने हमला किया था 1962 में, हमला करने के बाद उसकी आखिर वक्त तक उसकी 80,000 अफवाज मिस्र में फंसी थी, लेकिन वो उसकी मुदाफ़त ऐसी सख्त थी, दिफा ऐसा मजबूत था कि मिस्र की फौज भटक गई सहरा में और मैं समझता हूँ कि उसे शर्मनाक किस्म की शिकस्त हुई। तो ये तारीख़ का और ख़ुद यमन की तारीख़ का तजर्बा है कि कोई हमलावर यमन में कामयाब नहीं हुआ। तो मैं समझता हूँ कि यमन इस वक्त एक ऐसी कौम की हैसियत रखता है कि जो दूसरी अकवाम के लिए मिसाल है। मैं तो कहता हूँ कि यही जज्बा अगर फ़लस्तीनी में होता तो इसराइल के पांव उखड़ गए होते।
जी बस मेरा वक्त तकरीबन ख़त्म हो जाता है। अच्छा, हमारे साथियों ने बताया कि 2 मिनट गालिबा और हैं। एजाज साहब, आप मेरी आवाज़ सुन रहे हैं? जी अच्छा, तो अजहर साहब इस वक्त हैं। अजहर साहब, जैसा कि अभी इशारा किया जनाब प्रोफेसर शमीम अख्तर साहब ने कि तहजीब याफ्ता मुल्क है, तो ज़ाहिर है कि यह मुल्क सबा का मुल्क है, ये जनाब वैसे करनी का मुल्क है और इस कौम की तारीख बहुत ही पुरानी है और इसका जो है जज्ब हुब्बुल वतनी जो है वो किसी से ढका छुपा नहीं है। तो जो मौजूदा सूरत हाल है, जिस तरह से अभी कल 20 मुत्तहिदा अरब अमारात के फौजी मारे गए हैं और सैकड़ों की तादाद में अब तक मुत्तहिदा अरब अमारात और सऊदी अरब के फौजी मारे गए, तो जो ज़मीनी जंग की सूरत हाल है उसके बारे में आप क्या कहना चाहेंगे? अभी तो शमी मुख्तार साहब ने बताया, वक्त हमारे पास कम बचा है।
जी, बस इसमें तो सीधा साधा सही की जुमला है कि आप वियतनाम को देखें, आप अफगानिस्तान को देखें, आप इराक को देखें, आप दुनिया की खुद यमन की मिसाल नासिर के वक्त के भी बयान हुई 1962 की। जितने भी हुकूमतों पर या मुल्कों पर रियासतों पर हमला हुआ और अवाम उठ खड़े हुए तो जाहिर को फिर कोई जगह नहीं मिली और उसको मुंह की खानी पड़ी। तो यमन में भी यही होगा, यानी फितरत के असूल तो तब्दील नहीं होते ना, फितरत के असूल तो वही रहते हैं। अवाम सख्त नफरत करते हैं वहाँ के सऊदी अरब से, अवाम सख्त नफरत करते हैं इस्तेमारी ताकतों से, अवाम उठ खड़े हुए हैं और यमन की एक अजीमत की एक बहुत पुरानी तारीख है। और इसमें कुछ सऊदी अरब कुछ भी हासिल नहीं कर पाएगा सिवाय इसके कि वहाँ मजलूम लोगों को मार रहा है, जुल्म सितम की एक और तारीख। जैसे ये नजदी हुक्मरान जब आए थे उस वक्त भी इन्होंने नजद में और हिजाज में जुल्म सितम और बर्बरियत की एक तारीख रकम की थी, एक और तारीख ये रकम कर रहे हैं, लेकिन ये अहदाफ किसी सूरत में हासिल नहीं।
यकीनन, बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका। खून ज़रूर बहा लेंगे लेकिन अहदाफ हासिल नहीं कर सकेंगे सऊदी अरब और उसके इत्यादि ममालिक। जाहिर है कि जुल्म फिर जुल्म है, उभरेगा तो मिट जाएगा, खून फिर खून है, टपकेगा तो जम जाएगा। जाहिर है कि नियत शहरियों का खून रहेगा नहीं जाएगा और ये तारीख का तजर्बा भी है और तारीख का वादा भी है। अगले प्रोग्राम तक के लिए इजाज़त दीजिए, खुदा हाफिज़।